بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پرستت ہے۔ شروتاؤں، آج کے کارکرم کے آرمبھ میں آپ سورہ فصلت کی 30ویں سے لے کر 33ویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عباس امام جمعہ۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکة ألا تخافوا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة نحن أولياء من غفور رحيم ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ نسندیہ جن لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے اور پھر اس پر دڑھتا پوروک جمے رہے، ان پر فرشتے یہ سندیش لے کر اترتے ہیں کہ ڈرو نہیں اور نہ ہی شوکا کل ہو اور اس سورگ سے پرسن ہو جاؤ جس کا تم سے وعدہ کیا گیا ہے۔ ہم سانسارک جیون میں بھی تمہارے ساتھی تھے اور پرلے میں بھی تمہارے ساتھی ہیں، اور یہاں تمہارے لیے وہ سب کچھ ہے جس کی تمہیں اچھا ہوگی، اور یہاں تمہارے لیے وہ سب کچھ ہوگا جس کی تم مانگ کرو گے۔ یہ اتینت کشماشیل اور دیاوان ایشور کی اور سے تمہارے آتتھ کا سادھن ہے، اور اس ویکتی سے اچھی بات کس کی ہو سکتی ہے جو لوگوں کو ایشور کی اور بلائے، اچھے کرم کرے اور یہ کہے کہ نشچت روپ سے میں اس کے آگیاکاری بندوں میں سے ہوں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، سبھا میں آپ سبھی کا سواگت ہے۔ آج سوموار ہے، مئی کی 9، اردی بہشت کی 19 اور شوال کی 7 تاریخ۔ کاریکرموں کا آرمبھ وشو سماچاروں سے کیا جائے گا۔ وشو سماچاروں کے بعد آپ راجنیتک چرچا سنیں گے۔ راجنیتک چرچا کے اپرانت دو ساپتاہک کاریکرم پیش کیے جائیں گے، وشو درپن اور صحت کا راز۔ دوستو، ہمارے ان کاریکرموں کو آپ اپنی سویدھا کے انوسار ویب سائٹ پر دیکھ سکتے ہیں، partstoday.com/hi۔ اپنی پرتکریاؤں کے لیے آپ ہمارا ای میل آئی ڈی نوٹ کر سکتے ہیں، hindi@ws.irib.ir۔ اور اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ورشٹھ نیتا کا کہنا ہے کہ دیش کا شرمک ورگ ہمیشہ ہی شتروؤں کے مقابلے میں اگریم پنکتی میں رہا ہے۔ راشٹرپتی رئیسی نے نیٹو کی وستاروادی نیتیوں کی کڑی نندا کی ہے۔ روس کا کہنا ہے کہ نیٹو ہماری سیما پر خطرے پیدا کر رہا تھا، جس کا جواب دینے پر ہم مجبور ہو گئے۔ اور اب آپ مریم مہردادی اور قائم رضوی سے وستار سے سماچار سنیے۔
اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا ہے کہ شرمک ورگ ہمیشہ شتروؤں کے مقابلے میں اگریم پنکتی میں رہا ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنئی نے سوموار کو تہران میں شرمک ورگ کے لوگوں سے ملاقات کی۔ آیت اللہ العظمیٰ سید علی خامنئی نے شرمک ورگ کو اتپادن کا مول استمبھ بتایا۔ انہوں نے کہا کہ دشمنوں کے مقابلے میں شرمک ورگ اگریم پنکتی میں رہا ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے سوموار کو تہران میں امام خمینی امام باڑے میں شرمکوں کے ساتھ اپنی ملاقات کا لکش ان کے پرتی آبھار ویکت کرنا بتایا۔ انہوں نے شرمک ورگ کے بارے میں اسلام کے درشٹی کون کی اور سنکیت کرتے ہوئے کہا، پونجیواد اور مارکسواد کے درشٹی کونوں کے وپریت اسلام ان کی سراہنا اور پرشنسا کرتا ہے۔ آپ نے کہا کہ یہی کارن ہے کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم مزدوروں کے ہاتھوں کو چومتے تھے۔ ورشٹھ نیتا نے سینیہ کھیتر میں شرمکوں کی راشٹری بھاونا کی اور سنکیت کرتے ہوئے یہ بتایا کہ پوتر پرتی رکشا کے دوران 14,000 شرمکوں نے اپنی شہادت پیش کی۔ ان کا کہنا تھا کہ اگر بھوشیہ میں کبھی بھی ضرورت پڑتی ہے تو پھر شرمک سماج نشچت روپ سے اگریم پنکتی میں ہی دکھائی دے گا۔
تہران یاترا پر آئے پولینڈ کے ودیش منتری زبگنی راؤ نے اسلامی گنتنتر ایران کے راشٹرپتی سے رویوار رات ملاقات کی۔ اس ملاقات میں راشٹرپتی رئیسی نے نیٹو کی وستاروادی نیتیوں کی کڑے شبدوں میں آلوچنا کی۔ پراپ رپورٹ کے مطابق اسلامی گنتنتر ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے پولینڈ کے ودیش منتری زبگنی راؤ سے ملاقات کے دوران یوکرین یدھ کی اور اشارہ کرتے ہوئے کہا کہ اسلامی گنتنتر ایران जिस तरह युद्ध और अशांति का विरोधी है, उसी तरह नाटो की विस्तारवादी नीतियों का भी स्पष्ट शब्दों में विरोध करता है। इस मुलाकात में राष्ट्रपति रईसी ने दोनों देशों के औद्योगिक और वाणिज्यिक क्षमताओं का भी उल्लेख किया और कहा कि तेहरान और वारसा के पास सभी क्षेत्रों में संबंधों का विस्तार करने की अलग अलग क्षमताएं हैं।
व्लादिमीर पुतिन ने कहा है कि पश्चिमी देश रूस पर हमला करना चाहते थे। पुतिन ने कहा कि नेटो हमारी सीमा पर लगातार खतरे पैदा कर रहा है। उन्होंने कहा कि पश्चिमी देश क्रीमिया सहित रूस पर आक्रमण की तैयारी कर रहे थे। पुतिन के अनुसार रूस की सेना ने पश्चिमी नीतियों के विरुद्ध सही समय पर आवश्यक कार्रवाई की। उन्होंने कहा कि नेटो आक्रमणकारी है जबकि रूस हालात को सुधारने के लिए प्रयास कर रहा है। पुतिन के अनुसार देश की रक्षा के लिए रूसी नागरिक इस समय यूक्रेन में लड़ रहे हैं। उन्होंने कहा कि यूक्रेन पर फासीवादी शक्तियों ने कब्जा कर रखा है। उनका यह भी कहना था कि पश्चिमी देश हमारी भूमि पर कब्जा करने की तैयारी कर रहे थे। रूसी राष्ट्रपति ने कहा कि नेटो देश तो हमारी बात सुनना तक नहीं चाहते थे। उन्होंने कहा कि हमें सैन्य कार्रवाई करने के लिए मजबूर किया गया। उल्लेखनीय है कि रूस इस समय अपनी 77वीं जीत की वर्षगांठ मना रहा है। ज्ञात रहे कि यूक्रेन युद्ध अब तीसरे महीने में दाखिल हो चुका है।
यूरोपीय संघ के एक सांसद ने यूक्रेन को हथियार भेजे जाने का विरोध किया है। फ्रांस के पूर्व परिवहन मंत्री और यूरोपीय संघ के वर्तमान सांसद ने यूरोप द्वारा यूक्रेन को हथियार भेजे जाने का विरोध किया है। थेरी मैरियनी ने कहा है कि अमेरिका के आर्थिक हितों की पूर्ति से हमें बचना चाहिए। मैरियनी के अनुसार इस समय यूरोप अमेरिका के प्रमुख व्यापारिक प्रतिनिधि के रूप में सक्रिय है। उन्होंने कहा कि हमको इसे ऐसे युद्ध में घसीटा जा रहा है जो दूसरों से संबंधित है। उनका कहना था कि मेरा मानना है कि यूक्रेन को किसी भी स्थिति में हथियार न भेजे जाएं। यूरोपीय संघ के सांसद के अनुसार यूक्रेन के लिए हथियार भेज कर क्या हम लोगों को कत्ल कराने के दोषी नहीं हैं। उल्लेखनीय है कि नाटो और उसके घटकों ने यूक्रेन युद्ध में साथ देने से स्वयं को दूर रखा है, किंतु वे यूक्रेन को हथियार लगातार भेज रहे हैं। ये वो काम है जिससे यूक्रेन युद्ध अधिक लंबा खींचेगा। हालांकि रूस भी इस बारे में बराबर चेतावनी देता आया है।
रूस ने परमाणु युद्ध छिड़ने पर आधे घंटे के भीतर नेटो सदस्य देशों को नष्ट करने की धमकी दी है। रूस की अंतरिक्ष एजेंसी के प्रमुख ने सोवियत संघ की नाजी जर्मनी पर जीत की 77वीं वर्षगांठ से ठीक पहले यह धमकी दी। उन्होंने कहा कि अगर परमाणु युद्ध छिड़ जाता है तो केवल आधे घंटे के भीतर नेटो सदस्य सभी देश तबाह कर दिए जाएंगे। दिमित्री रोगोजिन ने कहा कि यूक्रेन में जारी रूस के विशेष सैन्य अभियान के मुकाबले में नेटो हमारे मुकाबले में आ खड़ा हुआ है। भले ही उसने मौखिक रूप से इसकी घोषणा नहीं की है, लेकिन अब ये बात किसी से ढकी छिपी नहीं रही है। उन्होंने कहा कि अगर परमाणु युद्ध छिड़ जाता है तो नेटो के सदस्य देश आधे घंटे के भीतर नष्ट हो जाएंगे, लेकिन हमें ऐसा नहीं करना चाहिए। उन्होंने कहा क्योंकि अगर परमाणु युद्ध छिड़ जाता है तो इससे पूरी दुनिया को बहुत नुकसान होगा।
एक ओर रूसी सेना यूक्रेन में अपने विशेष सैन्य अभियान को लगातार जारी रखे हुए, तो दूसरी ओर ब्रिटेन, अमेरिका समेत कई पश्चिमी देश निरंतर रूस पर नए नए प्रतिबंध की घोषणा करते जा रहे हैं। लेकिन इस सबके बीच ब्रिटेन सबसे ज्यादा आक्रोशित नजर आ रहा है और वो रूस के खिलाफ हर तरह के कड़े से कड़ा कदम उठाने की कोशिश कर रहा है। प्राप्त रिपोर्ट के मुताबिक ब्रिटेन की सरकार ने यूक्रेन को रूस से मुकाबला करने के लिए इस वित्त वर्ष में सैन्य सहायता के रूप में अतिरिक्त 1.3 अरब पाउंड राशि देने का वादा किया है। साथ ही मॉस्को के खिलाफ अपने नए प्रतिबंधों की भी घोषणा की है।
भारतीय मीडिया ने सीमा सुरक्षा बल द्वारा पाकिस्तान की ओर से आ रहे एक ड्रोन को मार गिराने की सूचना दी है। भारत ने दावा किया है कि एक बार फिर पाकिस्तानी ड्रोन ने घुसपैठ की है जिसे भारतीय सुरक्षा बलों ने मार गिराया। भारतीय मीडिया की रिपोर्ट के अनुसार मार गिराए गए ड्रोन में एक बैग था जिसमें हीरोइन रखी गई थी। जानकारी के अनुसार पंजाब के अमृतसर में हीरोइन लेकर आ रहे पाकिस्तान के एक ड्रोन को देखते ही गोलियों से उड़ा दिया गया। بی ایس ایف نے سوموار کو کہا کہ اس نے ڈرون سے ہیروئن کے 9 پیکٹ برامد کیے، جس کے ساتھ ہی سیما پار سے تسکری کی کوشش کو ناکام بنا دیا گیا۔
شری لنکا میں ہنسک جھڑپوں کے بیچ اس دیش کے پردھان منتری مہندا راجپکشے نے تیاگ پتر دینے کی گھوشنا کی ہے۔ شری لنکا کے راشٹرپتی گوٹبایا راجپکشے کے کاریالے کے باہر پردرشنکاریوں کے حملے کے پشچات ان کے بھائی اور شری لنکا کے پردھان منتری نے اپنے پد سے تیاگ پتر دینے کی گھوشنا کر دی ہے۔ اس ویروتھ پردرشن کے بعد مہندا راجپکشے نے یہ اعلان کیا۔ اس حملے میں کم سے کم 78 لوگ گھائل ہو گئے اور 70 دل کے ایک سانسد کی موت ہو گئی۔ اس بیچ سوچنا ملی ہے کہ پورے لنکا میں انشچت کال کے لیے کرفیو لگا دیا گیا ہے اور قانون ویوستھا کو درست رکھنے کے ادیش سے سینیہ بلوں کو ویرودھ استھلوں پر تعینات کیا گیا ہے۔ ورتمان سمے میں شری لنکا اپنے اتہاس کے سب سے گمبھیر آرتھک سنکٹ سے گزر رہا ہے۔ یہ آرتھک سنکٹ اس دیش میں ودیشی مدرا کی کمی کے کارن اتپن ہوا ہے۔ شری لنکا کی ایندھن سہت انیہ وستوں کے ملوں میں بے تحاشا وردھی ہوئی ہے۔ مول آوشکتا کی وستوں کے دام آسمان چھو رہے ہیں۔ 9 اپریل سے شری لنکا میں ہزاروں لوگ سڑکوں پر آ کر پردرشن کر رہے ہیں۔ پردھان منتری مہندا پکشے پر ان کی ہی پارٹی کے بھیتر سے تیاگ پتر دینے کا دباؤ چل رہا ہے۔ مہندا راجپکشے کے تیاگ پتر کے باوجود شری لنکا کی تناؤگر استھتی میں کوئی وشیش پریورتن نہیں دکھائی دے رہا ہے۔ اور اسی کے ساتھ ریڈیو تیران سے سماچار سماپت ہوئے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔
راجنیتک چرچا۔
دوستو، کاریکرم راجنیتک چرچا لے کر میں سید میسم آپ کی سیوا میں حاضر ہوں۔ یوکرین روس یدھ دنیا کو کیسے پربھاوت کر رہا ہے، جائزہ لے رہے ہیں رویش زیدی۔
یوکرین یدھ سے پڑنے والے پربھاووں نے اب اپنا رنگ دکھانا شروع کر دیا ہے۔ یوکرین یدھ دنیا میں سپلائی ہونے والے کھاد پدارتوں کو بری طرح پربھاوت کر رہا ہے۔ فاو کی رپورٹ کے مطابق دنیا بھر کے لگ بھگ 50 دیش 30% گیہوں کو روس یا یوکرین سے آیات کرتے ہیں، وہیں کچھ عرب دیش تو 90% سے ادھک گیہوں روس اور یوکرین سے آیات کرتے ہیں۔ اس کا کارن عرب دیشوں میں جاری یدھ اور آشانتی ہے کہ جس نے ان دیشوں کے کرشی شیتر کو برباد کر دیا ہے۔ عراق کے کرشی منترالے نے گھوشنا کی ہے کہ اس سمے اسے 3 ملین ٹن گیہوں کے اتپادن کی آوشکتا ہے، جس میں 1.5 ملین ٹن کی کمی آ رہی ہے۔ عراق نے ورش 2019 سے ورش 2021 کے بیچ 4.5 ملین ٹن گیہوں کا اتپادن کر کے یہ اعلان کیا تھا کہ وہ اس شیتر میں آتم نربھر ہو گیا ہے۔ وہیں مصر کی بات کریں تو اس دیش میں یوکرین یدھ کا اثر صاف دیکھا جا سکتا ہے۔ مصر دنیا میں سب سے زیادہ گیہوں آیات کرتا ہے، جس میں 80% گیہوں وہ روس اور یوکرین سے آیات کرتا ہے۔ ایسا ہی حال کچھ لبنان کا بھی ہے۔ لبنان کے کرشی منترالے نے گھوشنا کی ہے کہ اس دیش میں 100 سے 140 ہزار ٹن گیہوں کا اتپادن ہوتا ہے، لیکن اس گیہوں سے استعمال کے یوگ آٹے کا اتپادن نہیں ہو پاتا، اس لیے 90 سے 95% گیہوں لبنان روس اور یوکرین سے آیات کرتا ہے۔ اسی طرح سیریا کی استھتی ہے۔ اس دیش کی آرتھک استھتی کے بارے میں تو सब जानते हैं। 11 वर्षों से जारी युद्ध के कारण सीरिया इस समय खाद्य पदार्थों विशेषकर भीषण गेहूं की कमी का सामना कर रहा है। वैसे तो इस देश में गेहूं और आटा तुर्की से आयात होता है, लेकिन सच्चाई ये है कि गेहूं के मुख्य आयातक देश तो रूस और यूक्रेन ही हैं। अगर बात करें तो यमन की, तो इस देश में 40% गेहूं रूस और यूक्रेन से आयात होता है। यमन जो पहले से ही सऊदी अरब के पाशविक हमलों की वजह से भुखमरी के कगार पर पहुंच चुका है, अब रूस और यूक्रेन युद्ध ने इस देश के लोगों की मुसीबतों को दो बराबर कर दिया है। ट्यूनेशिया भी इससे अछूता नहीं है। ट्यूनेशिया लगभग 1.5 मिलियन टन अनाज का उत्पादन करता है, लेकिन इस देश की खपत 3,100,000 टन प्रतिवर्ष है। ट्यूनेशिया भी अपनी आवश्यकता का 60% गेहूं यूक्रेन और रूस से आयात करता है। इस देश की सरकार ने ऐलान किया है कि आने वाले वर्षों में वो किसानों को ऐसी सुविधाएं प्रदान करेगी ताकि वो देश को अनाज के आयात से छुटकारा दिला दे। दुनिया भर में गेहूं की लगातार बढ़ती कीमतें इस बात का कारण बन रही हैं कि गेहूं आयात करने वाले देशों, विशेषकर अरब देशों को अब ये प्रयास शुरू कर देना चाहिए कि वो अपनी आवश्यकता के अनाज का उत्पादन स्वयं करें और आत्मनिर्भर बन जाएं। यही कारण है कि कुछ अरब देशों ने इस पर काम करना शुरू कर दिया है। किसानों को गेहूं के उत्पादन के लिए प्रोत्साहित भी किया जा रहा है। अब देखना है कि गेहूं के उत्पादन में ये सभी देश आत्मनिर्भर बन पाते हैं कि नहीं।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
अफगानिस्तान की ताजा स्थिति पर पेश है एक रिपोर्ट, अहमद अब्बास की जबानी।
काबुल से जलालाबाद राजमार्ग अफगानिस्तान के दर्शनीय स्थलों में है और ये सबके दिलों में समाया हुआ है। पहाड़ों के बीच अनेक सुरंगों से गुजरने वाला घुमावदार रास्ता, इस इलाके में चारों तरफ सुंदरता ही सुंदरता दिखाई देती है। स्थानीय निवासी ने बताया कि अगर आप गुरुवार या शुक्रवार को इस जगह पर आइए तो कहीं तिल रखने की जगह नहीं मिलेगी, क्योंकि यहाँ पर्यटकों की भीड़ रहती है।
मर्दों में अफगानिस्तान,
स्थानीय युवा का कहना था कि अफगानिस्तान के लोग बड़े खुश मिजाज हैं, बस ये जरूरी है कि देश में शांति रहे। अफगानिस्तान में मछली पालन का ज्यादा रिवाज तो नहीं है, लेकिन इस रास्ते पर घूमने निकलने वाले अफगान तफरीह के तौर पर मछली खाते हैं।
3-4 किस्म हो,
दुकानदार ने बताया कि इस इलाके में 4 प्रकार की मछलियां पाई जाती हैं, जिनमें एक सिल्वर मछली है। इसमें कांटे बहुत कम होते हैं और लोग इसे बड़े चाव से खाते हैं। एक मछली है जिसे सिंग मछली कहते हैं। काबुल और पंजशीर की कई नदियां इसी रास्ते से गुजरते हुए जलालाबाद तक पहुंचती हैं और फिर वहां से पाकिस्तान की तरफ निकल जाती हैं। 3 घंटे से कम की ड्राइव के बाद हम जलालाबाद पहुंच गए, जो नंगरहार प्रांत की राजधानी है। स्थानीय बच्चे मिनरल वाटर और स्थानीय मिठाइयों के साथ हमारे पास आकर खड़े हो गए। ये शकर और गुड़ से बनने वाली मिठाइयां हैं।
मर्दमाए नंगरहार के आस या मर्दमाए मेहमान नवाज आस्ता।
स्थानीय पुरुष का कहना था कि जलालाबाद के लोग बड़े मेहमान नवाज हैं। यहाँ अफगानिस्तान के अलग अलग इलाकों से लोग आते हैं और नंगरहार के लोग उनकी बड़ी आवभगत करते हैं। जलालाबाद अपने ऑटो रिक्शा की वजह से भी बहुत ज्यादा मशहूर है। पीले रंग के ऑटो रिक्शा को सार्वजनिक परिवहन के लिए इस्तेमाल किया जाता है और इसका बड़ा उपयोग।
जलालाबाद एक शहर है, बगैर खूबी दार है। स्थानीय युवा ने बताया कि जलालाबाद के बाग बड़े मशहूर हैं। यहाँ अलग अलग प्रकार के फलों के बाग पाए जाते हैं। हमने शाह अमानुल्लाह खान के मज़ार को भी देखा। ये वो बहादुर हस्ती है जिसने अंग्रेजों से लड़कर अफगानिस्तान को आज़ादी दिलाई थी। मज़ार के जिम्मेदार ने बताया कि ये काजी मीर अमानुल्लाह खान का मज़ार है जिन्होंने 1919 में अंग्रेज़ों को अफगानिस्तान में धूल चटा दी थी। जलालाबाद अफगानिस्तान पाकिस्तान का दरवाज़ा कहा जाता है। ये अफगानिस्तान का छठा सबसे अधिक आबादी वाला शहर है। अफगानिस्तान के हर इलाके की अपनी खास खूबसूरती है, लेकिन दशकों से जारी जंगों और हिंसा के कारण खुद अफगानिस्तान के लोग भी इन सुंदरताओं को देख पाने से वंचित थे। काबुल जलालाबाद रोड से IRIB के लिए बहनाम यजदानी की रिपोर्ट।
और अब रुख करते हैं भारत का। دہلی کے شاہین باغ علاقے میں اتیکرمن ہٹائے جانے کا بیورہ دے رہے ہیں دلی سے شمشاد کاظمی۔
دلی کے جہانگیر پوری شیتر میں کتھت روپ سے اویدھ اتیکرمن کے ورودھ بلڈوزر چلنے کے بعد دلی نگر نگم کے مہاپور اور ادھیکاریوں نے دلی کے کئی علاقوں میں کتھت روپ سے اویدھ قبضہ ہٹانے کی تیاری کی ہے اور اسی یوجنا کے انترگت آج دلی کے شاہین باغ میں جہاں ناگرکتہ قانون کا کڑا ورودھ کیا گیا تھا دکشنی دلی نگر نگم کی ٹیم پولیس اور اردھ سینک بلوں کے ساتھ اتیکرمن ہٹانے کے لیے پہنچی جسے ستھانیہ لوگوں اور راجنیتک دلوں کے کاریکرتاؤں کے کڑے ورودھ کا سامنا کرنا پڑا۔ استھتی کی سنویدنشیلتا کو دیکھتے ہوئے بڑی سنکھیا میں سرکشا بلوں کی تعیناتی کی گئی تھی۔ فی الحال اتیکرمن ہٹانے کی مہم روک دی گئی ہے اور پولیس کے ادھیکاری ان دکانداروں سے بات کر رہے ہیں جن پر اپنی دکانوں کی سیما سے باہر نکل کر سرکاری زمینوں کے اتیکرمن کا آروپ ہے۔ ستھانیہ لوگوں کا کہنا ہے کہ کوئی اتیکرمن نہیں ہے اور جو کچھ سامان دکانوں سے باہر رکھے ہوئے تھے انہیں ہٹا لیا گیا ہے۔ اتیکرمن کا ورودھ کر رہی کچھ مہیلاؤں اور کاریکرتاؤں کو حراست میں لے لیا گیا تھا۔ کانگریس کاریکرتاؤں نے بھی اتیکرمن ہٹانے کا ورودھ کیا تھا۔ بڑی سنکھیا میں ستھانیہ لوگوں نے MCD کی کاروائی کا ورودھ کیا اور بلڈوزر کے آگے بیٹھ گئے۔ اتیکرمن ہٹانے کی کاروائی کا ورودھ کرنے کے لیے عام آدمی پارٹی کے ودھائک امانت اللہ خان بھی پہنچے اور انہوں نے کہا کہ شاہین باغ میں کہیں بھی اویدھ اتیکرمن نہیں ہے۔ انہوں نے کہا کہ جو بھی اویدھ نرمان تھے انہیں انہوں نے خود ہٹوائے تھے۔ امانت اللہ خان نے آروپ لگایا کہ اتیکرمن ہٹانے کے بہانے مسلم بہل شیتر کو نشانہ بنانے کے لیے یہ مہم راجنیتی سے پریرت ہے۔ انہوں نے دلی نگر نگم پر اتیکرمن کی مہم دوارا شانتی بھنگ کرنے کا آروپ لگایا۔
میں نے 5 دن پہلے ایک ایک آدمی سے جا کر آہوان کیا، سب نے پیچھے کر لیا۔ اپنا سامان جو رکھا تھا، ٹی شرٹ رکھی تھی، شرٹ رکھی تھی، تخت لگا تھا، سب پیچھے کر لیا اور کہہ دیا آپ کبھی آپ آگے نہیں آؤ گے، وہ آگے بھی نہیں آئیں گے۔ تو جب ہم خود کر رہے ہیں، جب یہاں کا ودھائک امانت اللہ خود انکروچمنٹ کو ہٹا رہا ہے۔
ستھانیہ لوگوں کا کہنا ہے کہ دلی نگر نگم بنا نوٹس دیے اتیکرمن ہٹانے کی مہم چلا رہا ہے۔ شاہین باغ کا یہ وہی شیتر ہے جہاں ناگرکتا قانون CAA کے ورودھ دسمبر 2019 سے بڑا ورودھ پردرشن شروع ہوا تھا، لیکن کرونا مہاماری پھیلنے کے بعد مارچ 2020 میں اس ورودھ پردرشن کو روک دیا گیا تھا۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اسی کے ساتھ راجنیتک چرچا سماپت ہوئی۔ ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम विश्व दर्पण, उसके बाद आप सुनेंगे अंतिम कार्यक्रम सेहत का राज।
Oh,
विश्व दर्पण। श्रोताओ आपका स्वागत है कार्यक्रम विश्व दर्पण में, मैं हूं अहमद अब्बास। हमारी चर्चा का विषय है विश्व कुद्स दिवस। विश्व कुद्स दिवस इस साल भी भरपूर उत्साह के साथ मनाया गया। ईरान की इस्लामी क्रांति और इस्लामी लोकतांत्रिक व्यवस्था के संस्थापक इमाम खुमैनी की पहल पर हर साल रमजान महीने का आखिरी जुमा अर्थात अलविदाई जुमा विश्व कुद्स दिवस के रूप में मनाया जाता है। विश्व कुद्स दिवस पर फिलिस्तीन सहित पूरे इस्लामी जगत में, यहां तक कि गैर मुस्लिम देशों में भी जुलूस निकले और लोगों ने इसराइल की नस्ल भेदी नीतियों की जमकर आलोचना की। इस अवसर पर मस्जिद अल अक्सा में फिलिस्तीनी एकत्रित हुए। ज़ायनी शासन की ओर से खड़ी की जा रही रुकावटों के बावजूद भारी संख्या में फिलिस्तीनी मस्जिद अल अक्सा पहुंचे। मस्जिद अल अक्सा में खास वातावरण छा गया था। युद्ध का दंश झेल रहे यमन ने इस अवसर पर अपनी कठिनाइयों और मुसीबतों को भुलाकर विश्व कुद्स दिवस मनाया और फिलिस्तीन की आजादी के पक्ष में नारे लगाए। यमन की राजधानी सना में बहुत बड़े पैमाने पर प्रदर्शन हुए और पूरा वातावरण फिलिस्तीन के पक्ष में लगाए जाने वाले नारों की आवाजों से गूंज उठा। इस्लामी गणतंत्र ईरान में हर शहर, हर गांव और हर बस्ती में विश्व कुद्स दिवस के जुलूस निकाले गए, जिनमें लोगों ने बढ़ चढ़ कर हिस्सा लिया। ईरान में वैभवशाली कुद्स दिवस के एक कार्यक्रम में सिपाही पासदारा ने इनकलाब IRGC के कमांडर इन चीफ जनरल हुसैन सलामी ने भाषण दिया। उन्होंने अपने जोशीले भाषण में कहा कि आज हालात बदल चुके हैं। अगर एक जमाने में इसराइल बेरहमी से फिलिस्तीनियों को कत्ल करता था, तो आज अगर उसके हमले में कोई फिलिस्तीनी घायल भी हो जाता है तो इसराइल को इसका खमियाजा भुगतना पड़ता है।
قتل عام میکردند اما امروز به نقطه ای رسیدند که حتی مجروح شدن یک فلسطینی برای آنها عقوبت فراوانی دارد.
इस दिन इस्लामी क्रांति के वरिष्ठ नेता ने बड़ा महत्वपूर्ण भाषण दिया, जिसमें उन्होंने फिलिस्तीन की वर्तमान स्थिति पर प्रकाश डाला और साथ ही ये भी बता दिया कि फिलिस्तीन और मस्जिद अल अक्सा को कैसे आज़ाद कराया जा सकता है। इस्लामी क्रांति के सुप्रीम लीडर ने इस्लामी दुनिया और फिलिस्तीनी युवाओं के प्रति सम्मान व्यक्त करते हुए कहा कि बैतुल मुकद्दस सभी मुसलमानों को बुला रहा है। सच्चाई तो यह है कि जब तक बैतुल मुकद्दस पर जालिम ज़ायोनियों का कब्जा है, साल के हर दिन को कुद्स दिवस समझना चाहिए। बैतुल मुकद्दस फिलिस्तीन का दिल है और सागर से लेकर नदी तक पूरा फिलिस्तीन बैतुल मुकद्दस का ही सिलसिला है।
يسيطر على القدس فإن أيام السنة كلها يجب أن نعتبرها يوم القدس।
इस्लामी क्रांति के वरिष्ठ नेता का कहना था कि इस साल का कुद्स दिवस हम ऐसी हालत में मना रहे हैं कि जब सारी चीजें फिलिस्तीन के आज और कल के बारे में नए हालात की खबर दे रही हैं। आज नाकाबिले शिकस्त इरादा फिलिस्तीन और वेस्ट एशिया के हर इलाके में ज़ायोनियों की अजीब फौज की जगह ले चुका है। आज वो मुजरिम फौज हमले की जगह बचाव की पोजीशन लेने पर मजबूर हो गई है।
الاراده التي لا تنكسر في الساحه الفلسطينيه وفي جميع منطقه غرب اسيا تحل محل ما سمي الجيش الذي لا يقهر।
اسلامی کرانتی کے ورشٹھ نیتا کا کہنا تھا کہ یوکرین کے معاملے میں آسمان سر پر اٹھا لینے والے یورپ اور امریکہ میں ہیومن رائٹس کی حفاظت کے جھوٹے دعوے داروں نے فلسطین میں اتنے ظلم و ستم پر اپنے ہونٹ سی لیے ہیں اور نہ صرف یہ کہ مظلوموں کا ساتھ نہیں دے رہے ہیں بلکہ خونخوار بھیڑیے کی مدد کر رہے ہیں۔
فلا یدافعون عن المظلوم بل یغدقون علی الذئب المفترس بالمساعدات۔
قومی ست ورشٹھ ٹیکہ کار میسم حمدانی کا ماننا ہے کہ اس سال کا قدس دیوس پچھلے برسوں کی تلنا میں کافی الگ رہا۔ اسرائیل کی عمر کا ایک اور سال کم ہو گیا، اسرائیل اپنی موت سے ایک سال اور قریب ہو گیا، یہ موت بہت قریب ہے۔
میرا خیال ہے کہ اس سال کا یوم القدس یوں کہنا بہتر ہوگا کہ صہیونی حکومت کی زندگی کا ایک سال اور جو ہے وہ کم ہو گیا، اور یہ حکومت اپنی موت سے ایک سال مزید جو ہے وہ نزدیک ہو گئی ہے، اور یہ موت کوئی زیادہ دور نہیں ہے، بہت نزدیک ہے، جس کا خود ان کو بھی اندازہ ہے اور پوری دنیا کو اندازہ ہے۔ اور یہ کوئی ایسی چیز نہیں ہے کہ جو کہا جائے کہ ہوا میں مثلا کہنے والی بات ہے، نہیں۔ اگر آپ گراؤنڈ ریئلٹیز دیکھیں، اگر آپ زمینی حقائق دیکھیں، تو وہ اس بات پر دلالت کرتے ہیں کہ یہ ایسی ظالم حکومت کے جو 1947 میں پوری دنیا سے جو آبادکار وہاں پر لائے گئے ان کے ذریعے شروع ہوئی، اور جنہوں نے اپنا فلیگ اور پرچم جو ہے اس کے اوپر دو نیلی لائنیں قرار دیں کہ یعنی نیل سے لے کر فرات تک، وہ پوری دنیا پہ حکومت بنانے والی فکر سے قائم ہونے والی یہ غاصب ریاست بالآخر مجبور ہو گئی کہ اپنے ارد گرد جو ہے وہ دیوار کھڑی کرے، اور یہ جس دن اس نے اپنے ارد گرد دیوار کھڑی کی گویا اسی دن سے اس کی موت جو ہے وہ واقع ہو چکی تھی، لیکن بتدریج وہ آہستہ آہستہ اپنی اس حقیقت کی طرف بڑھنا شروع ہوا، اور ان کو خود اب اپنی اس حقیقت کا ادراک ہو چکا ہے۔ یعنی اگر اس بات کو ہم کہیں کہ ایک سال، اس سال کا یوم القدس جو ہے، اس سال کا یوم القدس انتہائی، یعنی آپ کہیں کہ فلسطین کی تحریک کے لیے، فلسطین کی مقاومت کے لیے، اصل پوری دنیا کے اوپر عالمی مقاومت کے لیے سنہرا باب ہے۔ اگر پچھلے سال کے یوم القدس میں یمن مظلوم تھا، تو اس سال کے یوم القدس پہ یمن جو ہے وہ مقاوم ہے، مجاہد ہے، وہ اس مظلومیت سے اب نکل رہا ہے، اب وہ اپنی دفاع کی حالت میں، مستحکم دفاع کی حالت میں آگے آ چکا ہے۔ اگر پچھلے سال یوم القدس کے اوپر فلسطینی جو ہے وہ محکوم تھے، مجبور تھے، تو اس سال وہ مسجد اقصا میں اپنی بھرپور توانائی کے ساتھ، اپنی بھرپور قدرت کے ساتھ، طاقت کے ساتھ وہاں پر موجود ہیں۔
یہ بات بالکل درست ہے کہ فلسطینیوں کی طاقت بڑھ چکی ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا کے شبدوں میں فلسطینی مظلوم ہیں، لیکن وہ طاقتور بن چکے ہیں۔
انتراشٹریہ گھٹنا کرموں کی نبض ٹٹول کر وش بھر میں ہونے والے پریورتنوں کی تہ تک جانے والا کارکرم وش درپن۔ ہر ہفتے سوموار کو
اس سال اسرائیل کی بہانے بازی اور اتپیڑن کے باوجود فلسطینیوں نے بہادری کا پریچے دیتے ہوئے خود کو مسجد الاقصی میں پہنچایا، شاندار طریقے سے شردھا کے ساتھ وشو قدس دیوس منایا۔ اسلامی کرانتی کے ورشٹھ نیتا اس سے پہلے بھی ایک افسر پر کہہ چکے ہیں کہ وہ دن بہت زیادہ دور نہیں کہ جب فلسطین اور مسجد الاقصی کو آزادی مل چکی ہوگی اور آزاد واتاورن میں وہاں نماز ادا کی جائے گی۔
در قدس نماز جماعت میکنید، رو ببینید و ببینید۔
فلسطینی سنگٹھن حماس کے نیتا یحییٰ سنوار کا ایک بھاشن بہت ادھک چرچا میں رہا، جس میں انہوں نے اسرائیل کو اس کے اپرادھوں کے پرتی بے حد کڑی چیتاونی دی۔ اس بیان کے بعد اسرائیل میں ہڑکمپ مچا ہوا ہے۔ فلسطینی مول کے ورشٹھ پترکار عبد الباری اطوان نے اپنے لیکھ میں لکھا کہ یحییٰ سنوار کا بیان ایران جنگ کے سمان ہے، بلکہ اس طرح کہنا بہتر ہوگا کہ یحییٰ سنوار کا یہ بھاشن حزب اللہ لبنان کے پرمخ سید حسن نصر اللہ کے شاندار بھاشن کی پورک کڑی ہے۔ سید حسن نصر اللہ نے کہا کہ مسجد الاقصیٰ کو ختم کرنے کی کوشش کا نتیجہ یہ ہوگا کہ اسرائیل مٹ جائے گا۔ یحییٰ سنوار نے اپنے بھاشن میں ایران کا اور ایران کے سپریم لیڈر کا دل سے آبھار جتایا کہ انہوں نے فلسطینیوں کی انمول مدد کی ہے۔ تہران میں موجود فلسطینی سنگٹھن حماس کے نیتا خالد قدومی نے سحر اردو ٹی وی کے کارکرم میں اپنا انوبھو شیئر کیا جو بہت دلچسپ تھا۔ روچک بات یہ تھی کہ خالد قدومی نے اپنی بات اردو زبان میں بیان کی۔
دیکھیں ابھی یوم القدس کا جو یعنی لوگوں کے اظہار یکجہتی ہے اور خیابان بھی آیا ہوا ہے، خاص طور پر ابھی کرونا تازہ یعنی مطلب ختم تو نہیں کہہ رہا ہوں کہ مطلب پھر بھی ابھی تک لوگ اس کرونا سے ڈرے ہوئے ہیں، پھر بھی ہر جگہ ان میں ذاتن کے تقریباً تین کانٹیننٹ میں پروگرام کو میں شرکت کیا ہے، افریقہ میں، یورپ میں، ایشیا میں، مشرقی ایشیا میں، اور ہمارا ادھر کے تہران میں نا لوگ جو بالکل یعنی ملینز میں مارچ ہوئے تھے، اور ہم نے پروگرام کیے تھے تہران میں اور قم میں جہاں کے جمعہ کی نماز خطبہ سے پہلے کے ہمارے جو آپ کہہ رہے تھے ہمارے گیسٹ آئے ہوئے ہمارے، تو ہمارے گیسٹ اس نے شرکت بھی کیا ہے۔ عوام جو ہے نا ان کی دلوں میں جو جذبہ ہے فلسطین کے لیے، بالخصوص کہ ابھی جو اتفاقات ہوئے تھے نا مسجد الاقصیٰ کے اندر، مسجد الاقصیٰ کے اندر جیسا کہ یہودیوں نے اور اسرائیل آرمی نے ایسے مظالم کو مسجد الاقصیٰ کے اندر کیے، وہی ماحول ہوا تھا کہ جو شمشیر خود پچھلے سال کو اگر آپ کو یاد ہوئے تھے، وہی کے مطلب ایکسٹریمسٹ جو سیٹلرز ہے صہیونی، وہ چاہ رہے تھے کہ مسجد کو ناپاک کرنا ہے اور اس کی حرمت کو خدشے کرنا ہے، تو عوام نے انہوں نے آ کر کے اس چیز کو منع کیا۔ اب جب یہ اتنی یکجہتی ہے اور اتنی سپورٹ نظر آتا ہے کہ دنیا میں، نہ صرف مسلم ممالک کی بات نہیں کر رہا، پورے دنیا میں ایون لندن میں بھی انہوں نے تظاہرات کو بھی دیکھا، یہ حس کرتے ہیں کہ ہم لوگ اکیلے نہیں ہیں، ہم تنہا نہیں ہیں، تو ان کے جہاد میں، ان کی مقاومت میں کافی ایکٹیویٹ اور مزید ہو جاتے ہیں اور انرجائز اور مزید ہو جاتے ہیں۔ اذا کہ واقعان کہ ہم فلسطینیوں کہ اس یوم القدس کے جو سیلیبریشن ہے کہ ہم اس کا شکر گزار ہوں۔
یہ تو زمینی سچائی ہے کہ فلسطین میں سمیکرن بالکل بدل چکے ہیں۔ دشکوں کا سمے بیت رہا ہے کہ اسرائیلی سینا کوئی بھی یدھ جیت نہیں پا رہی ہے۔ آج حالات یہ ہیں کہ اسرائیل نے اپنے آپ کو سرکشت بنانے کے لیے اپنے چاروں طرف دیواریں بنا لی ہیں، مگر اس کے باوجود اسرائیل کی راجدھانی تل اویو سہت انیک شہروں میں حملے ہو رہے ہیں، اور ان حملوں کے سامنے اسرائیل بے بس نظر آتا ہے۔ اسرائیل کے لیے فلسطین کے بھیتر ہی نہیں، علاقے اور دنیا کے سطر پر بھی حالات خراب ہو گئے ہیں۔ اسرائیل کی مدد کرنے والی طاقتیں آج خود بری طرح کمزور پڑ چکی ہیں، اور وہ اسرائیل کی مدد کرنے کی کشمتہ نہیں رکھتی۔ ان حالات کے مدد نظر اور اسلامی جگت ہی نہیں، ساری دنیا میں فلسطینیوں کے لیے بڑھتے سمرتھن کے درشگت یہ بات صاف ہے کہ وہ دن دور نہیں جب پورے فلسطین میں آزادی کا نغمہ گونجے گا۔ شتو کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔
और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
सेहत का राज।
दोस्तों, कार्यक्रम सेहत का राज के कन्या कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहर दादी और गायम रिजवी का सलाम स्वीकार कीजिए।
दोस्तों, कार्यक्रम में हम पिस्ते के बारे में बात करेंगे। पिस्ता ड्राई फ्रूट्स में से एक फल है जिसको इंग्लिश में पिस्टेचियो कहा जाता है। पिस्ता हरे रंग का मेवा है। पिस्ता एक ऐसा मेवा है जिसमें बहुत अधिक मात्रा में फाइबर और वसा पाया जाता है। इसी प्रकार से पिस्ता विटामिन, खनिज, प्रोटीन और बहुत सी आवश्यक विटामिन से समृद्ध होता है। वैज्ञानिक तथ्य इस बात की पुष्टि करते हैं कि पिस्ते के पौष्टिक तत्व मानव स्वास्थ्य पर सकारात्मक प्रभाव डालते हैं। पिस्ता रोग प्रतिरोधक क्षमता को बढ़ाने में बहुत प्रभावी है। इसके प्रयोग से शरीर में आहार की पर्याप्त मात्रा पहुंचती है।
कुछ ऐतिहासिक प्रमाणों के अनुसार ईरान का पूर्वोत्तरी क्षेत्र पिस्ते के जंगली पेड़ों की उत्पत्ति का स्थल रहा है। बाद में पार्थियों या सासानियान के काल के आरंभ में ईरान के पूर्वोत्तर में स्थित खोरासान की पश्चिमी पट्टी में पिस्ते की खेती आरंभ हुई। प्राचीन काल में ईरान में पिस्ते के पेड़ को पिस्ता का और पहलवी काल में पिस्ता कहा जाता था। वर्तमान समय से इसको पिस्ता कहा जाता है।
पिस्ते के पेड़ के बारे में कहा जाता है कि इसकी आयु 300 वर्षों तक होती है। पिस्ते का पेड़ 7वें साल से 10वें साल के बीच फसल देने लगता है। 20 वर्ष की आयु में ये सबसे अधिक फल देता है। पिस्ते के पेड़ की लंबाई 10 मीटर तक हो सकती है। एक फसल में ये लगभग 50 किलो तक फसल देता है। जंगली पिस्ते का पेड़ अधिक मजबूत होता है। ये -10 डिग्री से लेकर +48 डिग्री सेंटीग्रेड तक के वातावरण को सहन कर सकता है।
दोस्तों, पिस्ता वास्तव में पेड़ पर फलने वाला ऐसा फल है जो आकार में लगभग बेर के जैसा होता है। इसकी ऊपर की खाल मोटी और मजबूत होती है, जबकि अंदर का गूदा तुलनात्मक रूप में नरम होता है। ये खाने में स्वादिष्ट होने के साथ ही बहुत ही ताकत वाला होता है। पिस्ते से तेल भी निकाला जाता है। पिस्ते को कच्चा या भूनकर भी खाया जाता है। मेवों में पिस्ते को विशेष महत्व प्राप्त है। फायदे के हिसाब से पिस्ते में बहुत सी विशेषताएं पाई जाती हैं। ईरान के बहुत से क्षेत्रों में व्यापक स्तर पर पिस्ते की खेती होती है।
विश्व में पिस्ता पैदा करने वाले 10 महत्वपूर्ण देश हैं: ईरान, अमेरिका, तुर्की, चीन, सीरिया, यूनान, इटली, अफगानिस्तान, ट्यूनिशिया और स्पेन। अमेरिका में पिस्ते का इस्तेमाल सबसे अधिक है। ईरान विश्व में पिस्ते का बहुत बड़ा निर्यातक देश है। पिस्ते का विश्व बाजार मुख्यतः अमेरिका और ईरान के हाथों में है। ईरानी पिस्ते के खरीदार संसार के बहुत से देश हैं, जिनमें मुख्यतः अमेरिका, यूरोपीय संघ के देश, फारस की खाड़ी के देश, जापान, रूस और दक्षिण पूर्वी एशिया के देशों का नाम लिया जा सकता है।
ईरानी पिस्ते की खेती का कुल क्षेत्रफल 380,000 हेक्टेयर है। ईरान में पिस्ते की खेती में किरमान प्रांत अग्रणी है, जो देश का 83% पिस्ता पैदा करता है। दूसरे नंबर पर यज्द प्रांत का नाम आता है, जबकि पिस्ते की पैदावार में देश में खुरासान प्रांत तीसरे नंबर पर है। ईरान में प्रतिवर्ष लगभग 575,000 टन पिस्ता पैदा किया जाता है। इस पैदावार का केवल 10% ही देश में प्रयोग होता है, जबकि 90% पिस्ते को निर्यात किया जाता है।
ईरान में 90 प्रकार के पिस्ते पाए जाते हैं। इन 90 प्रकार के पिस्तों में से कुछ के नाम मशहूर हैं जो इन्हीं नामों से बाजार में बिकते हैं, जैसे पिस्ते अकबरी, पिस्ते खंजरी, पिस्ते कल्ले कूची, पिस्ते अहमद आकाई या औहदी आदि। ईरान में जिन नगरों में प्रमुखता से पिस्ते की पैदावार होती है वे दामगान, रफसंजान, किरमान, कज़वीन, इस्फहान, कुम और यज्द हैं।
पोषण तत्वों की दृष्टि से पिस्ते में कार्बोहाइड्रेट, वसा, प्रोटीन, फाइबर, फास्फोरस, पोटेशियम, विटामिन B6, कैल्शियम, लौह, मैग्नीशियम, जस्ता, तांबा, मैंगनीज और विटामिन सी जैसे तत्व पाए जाते हैं। इन सभी पोषक तत्वों के कारण पिस्ता मनुष्य के लिए बहुत महत्वपूर्ण मेवे के रूप में है जिसका प्रयोग किया जाना चाहिए। कुछ शोधकर्ताओं का कहना है कि पिस्ते में पाया जाने वाला प्रोटीन इतना होता है जो गोश्त और दालों का स्थान ले सकता है। पिस्ते के भीतर पाया जाने वाला कैल्शियम और लोहा इतना अधिक है कि इसे हड्डियों और दांतों को मजबूत किया जा सकता है।
इसके अतिरिक्त बदन में खून के कम होने की समस्या का समाधान भी पिस्ते से किया जा सकता है। पिस्ते को अमीनो एसिड का बहुत ही समृद्ध स्रोत माना जाता है जो रक्त वाहिकाओं को संकुचित करने और खून के थक्कों को बनने से रोकता है। पिस्ते को विटामिन ई का भी स्रोत बताया गया है। ये त्वचा की रक्षा करता है तथा त्वचा को कैंसर के खतरे से काफी हद तक बचाने में सक्षम है। ये फाइबर का भी एक उत्कृष्ट स्रोत है जो पाचन तंत्र व्यवस्था पर बहुत ही सकारात्मक प्रभाव डालता है।
पिस्ते में फैटी एसिड होते हैं जो खराब कोलेस्ट्रॉल के स्तर को कम करने और खून में अच्छे कोलेस्ट्रॉल को बढ़ाने में सहायक सिद्ध होते हैं। पिस्ते में उच्च मात्रा में विटामिन B6 होता है जो आवश्यक अमीनो एसिड के बनने में मदद करता है। ये हृदय और धमनियों के लिए अच्छा और बहुत ही उपयोगी होता है। पिस्ता शरीर के नर्वस सिस्टम को बनाए रखने में बहुत ही महत्वपूर्ण भूमिका निभाता है।
दो खानों के बीच पिस्ते का इस्तेमाल वजन कम करने के साथ ही साथ मनुष्य को संतुलित बनाए रखने में भी सहायता करता है। इसी के साथ अच्छे वसा के कारण फाइबर और प्रोटीन दो खानों के बीच की भूख को कम करने में मदद करते हैं। पिस्ते को जहाँ खाने में प्रयोग किया जाता है वहीं पर इसके तेल का भी प्रयोग प्रचलित है। पिस्ते का तेल बहुत तेजी से बदन में जज्ब हो जाता है और तेलों की भांति ये तेल बदन में चिपचिपाहट पैदा नहीं करता। चिकित्सकों का कहना है कि बदन की मालिश के लिए पिस्ते के तेल का प्रयोग किया जा सकता है।
पिस्ते के तेल का ओमेगा 6 फैटी एसिड ऑपरेशन से होने वाले जख्मों के निशान को समाप्त करता है। ये तेल आंखों और चेहरे के आसपास की झुर्रियों को भी समाप्त कर देता है। इसकी एक विशेषता ये भी है कि ये बालों को साफ करता है। पिस्ते के तेल के प्रयोग से दिमाग को बहुत फायदा पहुंचता है। नर्वस सिस्टम या तंत्रिका तंत्र के विकारों को दूर करने में पिस्ते के तेल से लाभ उठाया जा सकता है। ताज़े हरे पिस्ते के छिलके में कई प्रकार के गुण होते हैं। कुछ स्थानों पर पिस्ते के छिलकों को सांसों और मुँह की दुर्गंध को दूर करने का माध्यम बताया गया है। इनको चबाने से मुंह में घाव ठीक होने लगते हैं। कहा जाता है कि ताज़ा पिस्ते के छिलकों को मसूड़ों पर मलने से मनुष्य के मसूड़े बहुत मजबूत हो जाते हैं।
दोस्तों, हमने पिस्ते के जितने फायदे बताए हैं उनको सुनकर इस बात का अंदाज़ा हो जाता है कि पिस्ता केवल एक स्वादिष्ट मेवा नहीं है बल्कि इसके बहुत से उपचारिक लाभ भी हैं। इसको दिन में कई बार थोड़ा थोड़ा करके खाया जा सकता है। वास्तव में पिस्ता स्वयं में एक पूरी डाइट है। ईरान में पिस्ते की पैदावार बहुत है इसलिए इसको यहाँ पर कई रूपों में प्रयोग किया जाता है। ताज़े पिस्ते के अतिरिक्त इसको सुखाकर और इस पर हल्का सा नमक लगाकर बाजार में पेश किया जाता है जिसे ईरान में शूर पिस्ता भी कहते हैं। आम लोगों में ये बहुत अधिक लोकप्रिय है।
ईरान में पिस्ते को कई तरह से इस्तेमाल किया जाता है। पिस्ते की एक विशेषता ये भी है कि ये केवल मौसमी फल की तरह नहीं है बल्कि पूरे साल ये बाजार में उपलब्ध होता है। یہ بات صحیح ہے کہ پورے سال پستے کی فصل نہیں ہوتی ہے بلکہ سال کے ایک وشیش سمے میں یہ پیدا ہوتا ہے، کنتو ایران میں اس کا پریوگ پورے سال وبھن روپوں میں کیا جاتا ہے۔ کہتے ہیں کہ پستے کے اوپر جو چھلکا ہوتا ہے وہ اس کے گودے کو وبھن پرکار کے کھتیوں سے سرکشت رکھتا ہے۔ پستے میں موجود کئی گنوں کے کارن یہ اچت ہے کہ اس کو دینک پریوگ میں لایا جائے۔
پستے کو ناشتے کے روپ میں بھی پریوگ کیا جا سکتا ہے، کچھ سلاد میں بھی پستے کا پریوگ کرتے ہیں۔ مچھلی کے ساتھ پستے کا پریوگ جہاں کھانے کو سوادشت بناتا ہے وہیں پر یہ اس کو بہت ہی پوشٹک بھی بنا دیتا ہے۔ پستے کو سادہ کھانے کے اترکت اس کو مٹھائیوں پر چھڑک کر بھی کھایا جاتا ہے۔ پستے کو ناشتے میں جمے ہوئے دہی اور دلیے کے ساتھ بھی کھاتے ہیں، جو بہت ہی پوشٹک اور سوادشت ناشتہ ہوتا ہے۔
ویسے تو عام لوگ بھنے ہوئے پستے کا پریوگ کرتے ہیں اور سامانیہ دکانوں پر وہی پستہ ادھک ملتا ہے، کنتو اس کو کچا بھی کھایا جاتا ہے۔ اگست اور اکتوبر کے بیچ بازار میں کچے پستے بھی آتے ہیں کیونکہ یہی اس کا موسم ہوتا ہے۔ اس پستے کا چھلکا بہت ہی نرم ہوتا ہے اور یہ کھانے میں کافی سوادشت ہوتا ہے۔ ایران میں بہت سے ایسے کھانے اور مٹھائیاں ہیں جن میں پستوں کو وبھن روپوں میں پریوگ کرتے ہیں۔ پوشک تتووں کے معاملے میں پستہ سب سے اوپر ہے۔ تو دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا۔ شروتاؤں، ہمارا پریاس آپ کو کیسا لگا اس بارے میں آپ ہمیں ضرور بتائیے، اور اس کے لیے آپ ہمارا ای میل بھی استعمال کر سکتے ہیں۔ تو اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے۔ آپ سبھی سے اب ہم انومتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔ Oh,